नमस्कार, अन्तरसंवाद कार्यक्रममा यहाँलाई स्वागत छ। म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा यो समयमा हामी सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आज दुईवटा मुख्य दिन परेको छ। एउटा माघे संक्रान्ति पर्वका रूपमा देशैभरि यो पर्वलाई मनाइँदैछ, सँगै आज योग दिवस पनि परेको छ, राष्ट्रिय योग दिवस। आज मुख्य रूपमा हामी यी दुई विषयलाई नै आजको अन्तरसंवादमा केन्द्रित गर्छौं। विशेष गरी थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड़का रूपमा मनाइने माघी पर्व आज परेको छ। थारू समुदाय नयाँ वर्षको स्वागतमा यति बेला जुटिरहेका छन्। रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरू घर फर्किएकाले गाउँघरको वातावरण यति बेला रमाइलो बनेको छ। माघलाई विभिन्न ठाउँका थारू समुदायले आफ्नो परम्परा अनुसार माघ खिचरा तिला संक्राइत नामले मनाउँदै आएका पाइन्छ। केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरू कमलरी थिए, उनीहरू माघका दिन मात्रै छुट्टी पाउँथे, त्यसैले यसलाई मुक्ति दिवसका रूपमा पनि मनाउने गरिएको पाइन्छ। अर्कोतर्फ पहाड़ी भेगमा माघे संक्रान्तिका रूपमा आजको दिनलाई मनाइँदैछ। मकर स्नान, विशेष गरी नदी तलाउहरूमा स्नान गरेर आजको दिन चाहिँ दान यज्ञ आदि गरेमा त्यसलाई चाहिँ शुभ दिनका रूपमा पनि आजको दिनलाई लिन सकिन्छ। आज हामी शुरूमा माघे संक्रान्तिको विषयमा केन्द्रित हुन्छौं। विशेष गरी थारू समुदायले यसलाई नयाँ वर्षका रूपमा मनाउँछन्, माघीका रूपमा। थारू समुदायमा यसलाई यसको महत्व, विशेष गरी माघीको महत्व कस्तो छ, यो सन्दर्भमा शुरूमा हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ थारू समुदायका एकजना अगुवा, सँगै थारू संस्कृतिविद कृष्णराज सरभारी। स्वागत छ यहाँलाई कार्यक्रममा। हजुर, कृष्णराज सरभारीज्यू स्वागत छ यहाँलाई। अब आज सबैभन्दा पहिले त माघीको शुभकामना पनि दिन चाहन्छौ रेडियो नेपालका तर्फबाट, यहाँ लगायत थारू, सम्पूर्ण थारू समुदायलाई। आजको महत्व थारू समुदायमा कस्तो छ, अलिकति स्पष्ट गरिदिनुहोस् न।
थारू समुदायको माघ सबैभन्दा ठूलो चाड हो। यो किन पनि महत्वपूर्ण छ भने, जस्तो तपाईँको जति पनि हाम्रो पुष्मसन्तमा हर जङ्गल लेनदेन हुन्छ, कारोबार हुन्छ, त्यो चाहिँ सक्षम त्यसको च्याप्टर क्लोज गर्ने, अनि आज बिहानै नुहाइ धुवाई गरेर आफूभन्दा ठुलासँग आशीर्वाद दिने, सानालाई आशीर्वाद दिने, गाउँ छ जुन ठुलो भए पनि प्रत्येक घरमा छिर्ने, जोसँग रिसराग भए पनि उसँग उसको मनको फुकाउने, रिस चाहिँ हटाउने र ढोकभोट गर्ने चलन छ। र यो नुहाएर आएपछि तिलको दाँतको आगो तापेपछि एक किसिमको पुण्य पाइन्छ भन्ने भनाइन्छ। नुहाउँदाखेरि जल देवतालाई केही पैसा उनलाई चढाएर नुहाउने र हाम्रो घरलाई, परिवारलाई, गाउँलाई चाहिँ राम्ररी हेर्नु है भनेर एक किसिमको चाहिँ आशीर्वाद माग्ने चलन छ। त्यसको सबैभन्दा ठुलो सौन्दर्य के हो भने, तपाईँ आउनुहुन्छ घरमा नुहाएर, नदी जलाशयमा नुहाएर आइसकेपछि तपाईँको कम्तीमा अर्थात् कोठामा चामल राखिएको हुन्छ, दाल राखिएको हुन्छ, नुन राखिएको हुन्छ, त्यसमा उलाको छाप पर्ने गरी त्यो छुनुपर्छ। अनि त्यसमा केही थप गरेर नगद पनि राखेर चेलीबेटीलाई चाहिँ उपहार दिन गइन्छ, यसलाई निस्राउ भनिन्छ। चेलीबेटीहरू कहाँ एउटा एक किसिमको रोग बुटाउने चलन हुन्छ। त्यसै गरिकन जुन दुलहा हुन्छ, जसले चाहिँ यो वर्ष बिहे गरेको हुन्छ, आफ्नो ससुरालमा गएर यो जाडोमा सासु ससुरालाई दाउराको भारी लगिदिने भन्ने एक किसिमको चलन हुन्छ। त्यसै गरिकन अब यो घरमा पनि एक किसिमको सल्लाह हुन्छ, कस के भन्छन् कसरी बिहे गर्ने, भाइ भाइमा मनमुटाउँछ भनेपछि लागो छुट्टिने पो हो कि भन्ने किसिमको भनाइ हुन्छ भने, सबैभन्दा ठुलो उसको चाहिँ गाउँको चाहिँ 2 गते खिचडी खाएर 3 गतेसम्म 3 गते 4 गतेतिर यो गाउँको भेला बस्छ, ख्याला भन्छ त्यसलाई, त्यो किसिमको पोखरी गर्छ, जसले चाहिँ गाउँको अगुवा हुन्छ, जसलाई गाउँ अनुसार महटो, ककन्दार, बरघर, भनभन्सा भनिन्छ। त्यसमा चाहिँ प्रत्येक घरको एकजना सदस्यहरू उपस्थित हुन्छन् र उनीहरूले उनीहरूको भेलाले त्यो गाउँको चाहिँ बरघर चुनिन्छ। त्यति मात्रै होइन, सूचनाको सम्वाहक, अहिले हामी यसरी कुरा गरेको छौँ, हाम्रो सूचनाको सम्वाहक हुन्छ चौकीदार, त्यो पनि त्यही भेलामा चुनिने हो। अनि हाम्रो प्रत्येक थरी गाउँमा एक एक किसिमको विवाह थान हुन्छ, भुइँहार थान हुन्छ, मरुवा हुन्छ, त्यसमा पूजा गर्ने किराकी हुन्छ, त्यसै गरिकन गुरुवा हुन्छ, हाम्रो गुरुवाको सहायक केशवका हुन्छ, यी सबै यही माघमा चुनिने हुन्। त्यसले गर्दाखेरि थारूहरूको जुन आफ्नो गाउँले आफै बनाऊ भन्ने किसिमको एक किसिमको आत्म के अरे स्वतन्त्र छ, त्यो किसिमको चाहिँ स्वशासन छ थारूहरूको। त्यो चाहिँ अहिले आदिवासी जनजाति उत्थान प्रतिष्ठानको पाँचवटा जनजातिमा अहिले जोगिएको भनेको परम्परागत सङ्गठन प्रणाली थारू समुदायको मात्रै हो, अरू चाहिँ जोगिएको देखिँदैन।
हजुर, अब यो माघी पर्व पनि बिस्तारै भनौँ न पहिले परम्परामा भनौँ न कसरी पहिला मनाउने र अहिलेको सन्दर्भमा यो जुन रूपान्तरण पनि छ होला यसमा, यो यसबारे अलिकति चर्चा गरिदिनुहोस् त। कसरी सुरुमा यहाँहरूले थाहा पाउँदा मनाउने माघी पर्व र अहिले मनाइरहेको अहिले मनाउने माघी पर्वमा केही फरकहरू पाउन सकिन्छ?
हजुर, अब अहिले के छ भने पहिले अब माछा मासुको चलन निकै कम थियो, यो सुँगुरको मासु खानलाई पनि माघी कुर्नु पर्थ्यो, अब त्यो रहेन। त्यसैले खानपानको लागि अब कुनै चाडपर्व तिहार कुर्नुपर्ने अवस्था चाहिँ थारू समुदायमा देखिएको छ। अर्को चाहिँ माघीको चाहिँ व्यापक चाहिँ बढ्दै गएको छ, जसरी 1969 सालबाट काठमाडौँमा यो चाहिँ मनाउन थालियो, नेपालमा मात्र होइन देश विदेशमा रहेका थारूहरूले पनि माघ पर्व चाहिँ मनाउन थालेका छन्, यो किसिमको व्यापकता दिएका छन्। तर यो चाहिँ अलिकति बढ्दा डिजेमा चाहिँ सल्किन थालेको छ, डिजे अलिकति बढी घन्काउँदै अनि माघ महोत्सवको नाउँमा त्यो नाचगान ठुलो ठुलोमा नाचगान मात्रै गर्ने र छलफल चाहिँ कम हुन थालेको छ। जबकि यो गाउँको चाहिँ बखेरी हुन्छ, भेला हुन्छ, त्यसमा चाहिँ जुन किसिमको महत्त्वपूर्ण नियमहरू बनाइन्छन् त्यसमा ध्यान अलिकति कम गयो हो, र खानपिन र राम रमाइलोमा अथवा बियर कल्चरमा चाहिँ यो चाहिँ फैलिँदै गएको छ। त्यसले चाहिँ थारू समुदायले त्यति राम्रो बाटोमा लग्दैन, हुन त समय अनुसार संस्कृति परिवर्तन हुन्छ, तर चाहिँ विचारको जुन मन्थन हुनुपर्ने हो त्यो अहिले अलिक कम देखिन्छ।
अब त्यसो भए अब यसको मौलिकता जोगाइराख्न अब थारू समुदायहरू अब यो समुदायका व्यक्तिहरूले के गर्नुपर्छ? अब अन्तिममा
अब यसमा त के देखिन्छ भने जस्तै तपाईँको यो माघको अवसरमा लगभग कम्तीमा 3 दर्जन जति नयाँ गीतहरू आएका होलान् गायकहरूबाट माघले छुने गरी, तर ती जम्मै 99% गीतहरू शाली घाटुको चाहिँ प्रेम प्रसङ्गसँग जोडिएका छन्। तर गाउँलाई जोगाउन वर्धनले कस्तो रोल खेलेको छ, गुरुवा भलमल साहुले कस्तो रोल खेलेका छन्, उनीहरूको महत्त्वलाई उजागर गर्दै त्यो जनचेतनामूलक के भन्छन् गीतहरू आउन सकेको देखिँदैन। त्यसले गर्दाखेरि अलिकति हामी साहित्यकार साथीहरू, बौद्धिक तत्वका साथीहरू यो जागरणको लागि पनि हामी चेतना फैलाउने खालका गीतहरूलाई कसरी ल्याउन सक्छौँ, अनि यो चेलीबेटीहरूलाई जुन निस्राउ दिने चलन छ माघको 2 गते दिन जाने, त्यो चाहिँ निकै घटेको पाइन्छ, त्यसलाई चाहिँ पुनः जागरण कसरी गर्न सकिन्छ। अर्को कुरा चाहिँ यो प्रत्येक गाउँमा माघको अवसरमा अलिकति गल्ली सरसफाई गर्ने, टोल सरसफाई गर्ने, केही खेलकुदहरू गर्ने, त्यो गर्न सकियो भने युवाहरूलाई माघ महिना त माघी मनाउनु पर्छ भने त्यो बरालिने अवस्था रहँदैन। केही गाउँहरूले सुरुवात गरेका छन्, जस्तै मेरै लमही नगरपालिका वार्ड नम्बर 4 छुट्टी घुम्न डाङदेखुरीमा 2 दिन साथीहरूले आज र भोलि खेलकुद कार्यक्रम राख्नुभएको छ, त्यो खेलकुदमा भाग लिनुपर्छ भनेर टिममा सहभागीहरूले बिहानदेखि खान थाल्दैनन्, होइन भने बिहानै खाएर ल माघी त हो भनेर सुरु गरिहाल्ने। त्यसैले कति सकारात्मक खालका कार्यक्रमहरू वर्गहरूले चाहिँ ल्याउन सक्नुपर्छ, युवाहरूले पनि त्यसमा ल्याउनुपर्छ, युवाहरू चाहिँ वर्गर आउनुपर्छ, महिलाहरू पनि वर्गर हुनुपर्छ। त्यो भएपछि बल्ल अलिक समावेशी भएपछि गाउँ पनि रमाइलो हुन्छ र केही केही निर्णयहरू पनि पोजिटिभ हुन थाल्छन्।
हस् कृष्णराज सरवारेज्यू, यो विशेष गरी माघी पर्वको सन्दर्भमा माघी पर्वका विषयमा जानकारी गराउनुभयो र यसको बारेमा हामी भनौँ न कसरी मनाइन्छ, यसको महत्व कति छ थारू समुदायमा, यसको जानकारी गराउनुभयो। यहाँलाई रेड नेपालको तर्फबाट धेरै धन्यवाद।
मेरो पनि सबै श्रोतामा रेड नेपाल मार्फत माघको धेरै धेरै शुभकामना दिन चाहन्छु।
हामी कुराकानी गर्दै थियौं कृष्णराज सरवारी, एकजना थारू समुदायका अगुवा एवं थारू संस्कृतिविद हुनुहुन्छ। उहाँ विशेष गरी थारू समुदायमा आज माघी पर्वको रौनक यति बेला छ र महत्वको हिसाबमा थारू समुदायमा यो पर्वको महत्व धेरै छ। नयाँ वर्षका रूपमा पनि थारू समुदायले आजको दिनलाई यो मनाउँछन् र यो यसको बारेमा जानकारी हामीले लियौं। अब आज योग दिवस पनि परेको छ। विशेष गरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको 69औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्रसंघका स्थायी सदस्य राष्ट्रले यसको समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवस मध्ये 90 दिनमा 177 देशले समर्थन गर्ने योग दिवसले कीर्तिमान कायम गरेको छ। सन् 2016 21 जूनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाउन थालिएको हो। विशेष गरी माघ 1 गते मनाउने गरिएको विश्व योग दिवस 21 जूनमा मनाइएपछि नेपालका अभियानकर्मीले माघ 1 गतेलाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुननिर्माण मन्त्रालय तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालय मार्फत मन्त्री परिषदमा प्रस्ताव पनि लगिएको थियो र माघ 1लाई चाहिँ नेपालमा राष्ट्रिय योग दिवसका रूपमा मनाउने गरिएको छ। विशेष गरी योगको शुरूआत शिव र पार्वतीको संवादबाट शुरू भएको मानिन्छ। शिव पार्वतीको वास नेपालको हिमालय क्षेत्रमा थियो। नेपाल महात्मेको हिमवत खण्डमा यसको चर्चा पनि रहेको योग अभियानकर्मीहरूले उल्लेख गर्नुभएको छ। योगको महत्व र यसलाई अझै व्यापकता प्रदान गर्न के गर्नुपर्छ आजको सन्दर्भमा हामी कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ एकजना योग विज्ञ अभियानकर्मी डाक्टर हरिप्रसाद पोखरेल। पोखरेलजी स्वागत छ यहाँलाई।
हजुर धन्यवाद। हजुर
हजुर, अब आज नेपालमा चाहिँ योग दिवस मनाइँदैछ। अब विश्वव्यापी रूपमा चाहिँ संयुक्त राष्ट्रसंघको बैठकले पारित गरे अनुसार चाहिँ यो दिवस 21 जूनमा मनाउने 2016 मनाउँदै आइएको छ। अब आजको सन्दर्भमा नेपालमा भनौं न योग दिवस चाहिँ कसरी मनाइँदैछ? अब यहाँ लामो समयदेखि यहाँ जोडिनु भएको छ योग नेपालको योगलाई प्रवर्धन गर्ने कार्यमा।
हजुर, यसमा मुख्य दुईटा कुरा अगाडि राख्न चाहन्छु म। पहिलो कुरा त विश्व योग दिवसको परिकल्पना र सुरुवात नेपालबाट आजभन्दा 45 वर्ष अगाडि 2036 सालबाट जनस्तरमा भएको हो र यो विश्वका धेरै देशहरूमा यसको चेतनाको विस्तार भइसकेको थियो र यहाँले भने जस्तै आजभन्दा करिब 10 वर्ष अगाडि अन्तर्राष्ट्रिय योग दिवसको तिथि संयुक्त राष्ट्रसंघले अर्को तोकिसकेपछि यसलाई नेपाल सरकारले राष्ट्रिय दिवसका रूपमा मनाउन थाल्यो र यो 10औं राष्ट्रिय योग दिवस आज हामी भव्यताका साथ देशभरि मनाइरहेका छौँ, मनाउँदैछौँ। आजको यो वर्षको मुख्य आदर्श वाक्य स्वस्थ समाज समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ यो वर्षभरि यही चेत र चिन्तनलाई विस्तार गर्नका निम्ति कामहरू गरिने पाए भएको छ। त्यस अनुसार आज पहिलो दिनको कार्यक्रम अहिले बिहान शान्ति वाटिकामा 7 बजे भेला हुने र 7:30 बजे शान्ति वाटिकाबाट प्रभात फेरी गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा आउने र नेपाल प्रज्ञा प्रतिष्ठानमा शिक्षा मन्त्रालयको संयोजकत्वमा प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यमा विभिन्न योगका संघ संस्थाहरूको सहभागितामा भव्य कार्यक्रम हुँदैछ भने अर्कोतिर देशका हरेक साना निकायहरूमा पनि गाविस नगरपालिका र अन्य निकायहरूमा पनि सरकारका विभिन्न तह र तबकाका कार्यालयहरूमा पनि योग दिवस भव्य रूपमा मनाउने काम सुरु भइसकेको छ। आज बिहान 3-4 बजेबाटै जुममा कार्यक्रमहरू सुरु हुन थालेको पनि हामीले देख्न सक्छौँ। यसरी यो यस वर्षको कार्यक्रमलाई प्रारम्भ गरिएको छ।
अब यसरी यो वर्षमा एक दिन यो दिवस मनाउँदै गर्दा अब हुन त योग भनेको मनाउने भन्दा पनि एउटा गर्ने आफूले कार्य हो, अब कति व्यापकता यो आजको एक दिन चाहिँ योग दिवसका रूपमा मनाउँदा यसको व्यापकता चाहिँ कसरी अगाडि जान सक्ला, यसको व्यापक चर्चा चाहिँ कसरी गर्न सकिएला, अलिकति स्पष्ट गरिदिनुहोस्।
अब यसमा त के हो भन्दा कुनै पनि दिवस भनेको राष्ट्रिय या अन्तर्राष्ट्रिय रूपमा सचेतना विस्तार गर्नका निम्ति संकल्प गर्ने दिन हो या सूचना र संचारका माध्यमबाट सम्प्रेषण गर्ने दिन हो। तर यसमा एक दिन दिवस मनाएर या उत्सव मनाएर योगको विकास र विस्तार हुन्छ भन्ने कुरा भन्दा पनि सूचनाको विकास र विस्तार हुन्छ र सिङ्गो वर्षभरि र हरेक घण्टा र मिनेटहरूमा योगमय जीवन बनाउनका निम्ति अभ्यास र त्यसको जुन दैनन्दिन उपयोग हो त्यसलाई विस्तार गर्नुपर्छ। त्यो दिशामा विभिन्न सङ्घ संस्थाहरूले आफ्नो किसिमले आफ्नो क्षेत्रमा यी कार्यहरूलाई विस्तार गर्नुहुनेछ र त्यो दृष्टिमा हेर्दा यो महत्वपूर्ण र मूल्यवान नै रहनेछ।
हामीसँग राजयोग सेवा केन्द्रका प्रमुख संरक्षक रामसिंह अहिर पनि हुनुहुन्छ, उहाँलाई पनि स्वागत गरौं। रामसिंह अहिरज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
नमस्कार हजुर, ओम शान्ति, धेरै धन्यवाद
हजुर। अब आज दशौं योग दिवस हामीले मनाउँदै आएका छौं, डाक्टर हरिप्रसाद पोखरेलज्यूले आजको कार्यक्रमबारे प्रकाश पारिसक्नु भएको छ। अब केही दिन अगाडि हामीले ध्यान दिवसका रूपमा पनि मनायौं, अब आज योग दिवस, यसरी अब यो भनौं न यो योगकै एउटा ध्यानलाई एउटा सानो रूपलाई ध्यान पनि मान्न सकिएला। अब यसरी यो व्यापकता भनौं, यो कसरी यो व्यापकतालाई चर्चा गर्दा चाहिँ कसरी गर्न सकिन्छ योगको व्यापकतालाई?
सर्वप्रथम त यो मकर संक्रान्तिको हाम्रा सबै श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना छ। अत्यन्तै पवित्र पर्व र जाडोको पर्व पनि हो। स्नान इत्यादि गर्ने र साथसाथै अब भनौँ न घिउ चाकु खाएर मान्छेले जाडो भगाउने कुराहरूको पनि मान्यता छ त्यो हिसाबले। र साँच्चै अब योगमय जीवन बनाउनका लागि एक दिनको दिवस मनाउनु त आफ्नो ठाउँमा महत्वपूर्ण नै कुरा हो, जसो यहाँले भने जस्तै। तथापि यसलाई जीवन पद्धतिका रूपमा जीवनभरि नै यसलाई चाहिँ अनुसरण गर्ने पक्षमा चाहिँ हामी सबैको ध्यान जानुपर्दछ, किनकि अहिलेको संसारले सबै कुरोबाट अब सबै कुरो गरिसकेपछि पनि हाम्रो पूर्वीय दर्शनले दिशानिर्देश गरेको जुन मेडिटेसन हो, योग हो, ध्यान हो, होइन, जसबाट नै वास्तवमा मानिसको शारीरिक, मानसिक, सामाजिक र चौतर्फी एउटा सुख, शान्ति र समृद्धिको कुराहरू जुन आएको छ, त्यो हिसाबले के भनिन्छ भने जस्तो एउटा संस्कृत पनि भनाइ छ, श्रोतव्यो मन्तव्यो निषिधाच तव्यो भन्छ, कि सुन्ने र मनन चिन्तन गर्ने मात्रै होइन कि निरन्तर यसलाई जीवनमा धारण गर्नुपर्ने, जीवनको अभिन्न अङ्गका रूपमा राख्नुपर्ने र कार्य व्यवहारमा रहँदाखेरि हाम्रो चाहिने विभिन्न कर्मक्षेत्रमा हामीले कार्य गर्दाखेरि पनि योगमय स्थिति भएर हामीले कर्म गर्यौँ भने योग कर्मसु कौशल भने जस्तै योगले हाम्रो कर्मलाई पनि कुशल बनाउने, कर्मलाई सुकर्म बनाउने भनौँ न। मानिसले कर्म त गर्छन्, खटेर डटेर गर्छन्, तर त्यसको पछितिर निहित स्वार्थ गाँसिएको हुन्छ र कतिपय अवस्थामा नियम मर्यादालाई पनि उल्लङ्घन गरेर मानिसले आर्जन गर्ने पक्षलाई नै कर्मको रूपमा लिने गर्दछन्। तथापि जुन योग साधनाले, योग विद्याले हामीलाई जुन कर्मको विषयमा ज्ञान दिएको छ, हामीले यस्तो कर्म गरौँ जुन कर्मले गर्दाखेरि हामी पनि सुखी बनौँ र हाम्रा कर्म र व्यवहारले अरू कसैलाई पनि दुःख नपरोस्, अरू कसैको पनि थिचोमिचो र अन्याय नहोस्, हरेकको हक अधिकारलाई चाहिँ सुरक्षित हुने किसिमको हामीले कर्म गरौँ र हामीले जहाँसम्म सकिन्छ यदि योगयुक्तमय जीवन हो, योग साधनाबाट परिचालित भएको जीवन हो भने हाम्रो मनसा वाचा कर्मणामा सबैप्रति एउटा सद्भाव हुन्छ, प्रेम भाव हुन्छ, मैत्री भाव हुन्छ र त्यो भावनाका माध्यमबाट यदि हामीले कर्म गर्यौँ भने त्यो कर्म हाम्रा लागि पनि सुकर्मका रूपमा हुन्छ, पुण्यका खाताका रूपमा हुन्छ र अरूका लागि पनि सुखकारी भएर सबैलाई सुख दिने किसिमको कार्य गर्दछ। तसर्थ योग भनेको यतातिर भित्रबाट ध्यान गर्ने हो, मनलाई एकाग्र गर्ने हो, मनलाई एउटा शुभ विचारहरूमा, शुद्ध विचारहरूमा, श्रेष्ठ विचारहरूमा रमण गर्दै जाने कुरा हो भने अर्कोतिर त्यसको इम्प्याक्ट भनौँ, त्यसको प्रभाव भनेको हाम्रो बोली, व्यवहार, वचन, कर्म र हामीले गर्ने सम्बन्ध, सम्पर्कमा सबैमा त्यसको व्यापकता हो। त्यो हिसाबले अब योग विद्या चाहियो सबै क्षेत्रमा, स्कुल लेभलमा, कलेज लेभलमा, युनिभर्सिटी लेभलमा भन्ने किसिमको जुन सोच पलाएको छ, त्यो सोचले गर्दाखेरि अहिले तमाम चाहिँ भनौँ न विद्यालयहरूमा पनि, कलेजहरूमा, जस्तो काठमाडौँ युनिभर्सिटीमा, त्रिभुवन युनिभर्सिटीमा, अन्य स्कुल इत्यादिमा पनि योग विद्यालाई अगाडि बढाउनु पर्छ र यसबाट हाम्रा नव मतलब पिँढीहरूलाई पनि यसबाट सचेतना मात्रै होइन कि उनीहरूको जीवनलाई नै परिवर्तन गर्ने एउटा पोजिटिभ ट्रान्सफर्मेसनका लागि हामीले उत्प्रेरित गर्नुपर्छ भन्ने हिसाबले हामी योग मार्गमा लागेका, योगको कार्यलाई सिकाउने सङ्घ संस्थाहरूले पनि यसमा बढी सचेत हुनुपर्ने र बढी सक्रिय हुनुपर्ने अवस्था हामीले देखिरहेका छौँ। यसै सन्दर्भमा ब्रह्मा कुमारले आफ्नो तर्फबाट विभिन्न कार्यक्रमहरू, योगका कार्यक्रमहरू सञ्चालन गरिरहेको हुन्छ। अब आज त राष्ट्रिय योग दिवस नै छ, त्यसमा पनि हाम्रो सहभागिता हुँदैछ, जाँदैछ यसपछि। र यसरी योग भनेको वास्तवमा जीवनकै एउटा अभिन्न व्यवहार हो, यो यसलाई त्यसरी लिनुपर्ने हुन्छ भन्ने हाम्रो मान्यता।
हरिप्रसाद पोखरेलज्यू,
हजुर,
अब योग सबैका लागि, सधैँका लागि, अब यो जति पनि दिवसहरू हामी मनाउँछौ, अभियान चलाउँछौ योग सम्बन्धी, यसको एउटै अभिप्राय योग सबैका लागि सधैँका लागि भन्ने हो। अब यो चाहिँ कसरी गर्ने आजको सन्दर्भमा चाहिँ?
अब यसमा दुईटा कुरा हो, हामीले योगलाई जीवनका अन्य कार्यभन्दा भिन्न विषयका रूपमा बुझ्नुहुन्न। हाम्रा दैनन्दिन जुन जीवन शैली छन् या कार्यगत रूपमा हामी जुन किसिमको जीवन बाँचिरहेछौँ त्यसैभित्र योगलाई समावेश गरेर त्यो कार्यलाई उत्कृष्ट बनाउन, त्यो जीवनलाई उत्कृष्ट बनाउन हामीले अभ्यास गर्नुपर्ने हुन्छ। अहिले कहिलेकाहीँ कति मान्छेले भनेको सुनिन्छ, हामी त व्यस्त छौँ, योग गर्ने फुर्सद छैन भन्नुहुन्छ। त्यही व्यस्तताभित्र, त्यही कामभित्र, त्यही जीवनभित्र योगमय जीवन शैलीलाई विकास गर्न सकियो भने त्यो उत्कृष्ट जीवन शैली बन्छ, र जसले हामीलाई सबै रूपमा यसलाई हामी मूलत दुई रूपमा बल्ता हेर्छौँ, शरीर विज्ञानको दृष्टिमा र अर्को चेतना विज्ञानको दृष्टिमा। अब यसरी हेर्दा शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक विकास भयो भने एउटा मान्छे पूर्णतातिर जान्छ, एउटा मान्छेले आफूभित्रको सम्भावनालाई उजागर गर्न सक्छ, आफूभित्रको सम्भावनालाई विकसित गर्न सक्छ। हो, त्यो एउटा शैलीबाट विकास हुन्छ भने शरीरकै दृष्टिले या रोग विज्ञानकै दृष्टिले हेर्ने हो भने पनि फेरि चारै तहमा स्वास्थ्यको जुन अन्तर्राष्ट्रिय मापदण्डहरू छन्, प्रबन्धनात्मक, प्रतिरक्षात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक, स्वास्थ्यको जुन सेवा छ त्यो चारवटै सेवा चाहिँ योगका माध्यमबाट दिन सकिन्छ। यसरी हेर्दा बिरामी मान्छे छ, अस्वस्थ मान्छे छ, शारीरिक र मानसिक रूपमा भने उसलाई पनि हामी स्वस्थ बनाउन सक्छौँ भने, अर्कोतिर आएर जब शारीरिक रूपमा उसले स्वस्थता प्राप्त गर्छ, मानसिक रूपमा स्वस्थता प्राप्त गर्छ, त्यसका लागि मूल तत्त्व या मूल जरो भनेको के हो भन्दा सामाजिक र आध्यात्मिक विकास हो। यी दुईटा नभएसम्म, सामाजिक र आध्यात्मिक विकास नभएसम्म उसभित्र अहिंसा, शान्ति, सत्य जस्ता कुराहरूले प्रश्रय पाउन सक्दैनन्। जबसम्म हामी हरेक व्यक्तिलाई शान्त हुने कला सिकाउन सक्दैनौँ, अहिंसक हुने कला सिकाउन सक्दैनौँ, सदाचारी हुने कला सिकाउन सक्दैनौँ, विश्व त बस्न लायक हुँदै हुन्न नि, कुनै पनि अवस्थामा त्यसलाई हामी सुन्दर बनाउनै
सक्दैनौँ।
योगले समग्र काम गर्छ।
हजुर, हस्, यहाँलाई धन्यवाद। रामसिंह हरिज्यू, अब यो व्यस्तताभित्र हामीले हाम्रो जीवनमा चाहिँ योगलाई कसरी सँगै लान सकिन्छ, छोटकरीमा केही टिप्स छ भने दिनुहोस्।
व्यस्तता यो जीवनको, किनभने हामी संसार रूपी कर्मभूमिमा आएको नाताले कर्म त हामीले गर्नै पर्छ, हामी हरेक क्षेत्रमा गाँसिएका छौँ, हरेक पेसामा हामी गाँसिएका छौँ, त्यो हिसाबले आफ्नो कर्मलाई छोड्ने भनेको कदाचित हुँदै होइन। योगले त के भन्दा जस्तो 24 घन्टाकै समयमा हामीले विभिन्न सेड्युलहरू हामीलाई सुत्नु पनि पर्छ, खानु पनि पर्छ, त्यसको काम पनि गर्नुपर्छ, परिवार समाजलाई पनि समय दिनुपर्ने हुन्छ। त्यसै गरी सो अध्यायका लागि, सो उन्नतिका लागि, स्वयंलाई सशक्त बनाउनका लागि, स्वयंका मन बुद्धि र संस्कारलाई शुद्ध र परिष्कृत बनाउनका लागि योग अत्यन्त अहम विषयवस्तु हो। यो चिज हाम्रो लागि चाहिन्छ। यसले हाम्रो भित्री सूक्ष्म जुन हाम्रा शक्तिहरू छन्, मन बुद्धि संस्कारलाई पनि परिष्कृत र दिव्य बनाउने काम गर्दछ भने हाम्रा इन्द्रिय कर्मिन्द्रहरूको जुन चञ्चलता छ, सफलता छ, मुखबाट कहिले काहीँ मतलब अशुद्ध वचन बोलिदिने, होइन, तितो वचन बोलिदिने, आँखाबाट कुदृष्टि भइदिने, र त्यस्तै कर्म कुनै गलत, हातबाट कुनै गलत कर्म भइदिने, कानबाट अरूका आलोचना र प्रत्यालोचनाका कुराहरूलाई सुन्नमा अभिरुचि बढाउने,
हजुर, हामी कुराकानी गर्दै थियौँ योग दिवसको सन्दर्भमा राजयोग सेवा केन्द्रका संरक्षक रामसिंह अयरसँग। आज हामीले विशेष गरी माघी पर्व र योग दिवसको सन्दर्भ जोडेर अन्तर्संवाद अगाडि बढायौं। प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।